सम्पूर्णमा नमस्कार, म साजन चित्तानन्द रसदास। आजको आध्यात्मिक कन्टेन्टमा मैले तपाईँहरूलाई पुरुष सूक्त लिएर आएको छु र मैले जति बुझेको छु त्यति मात्र भन्नेछु र मैले जति बुझेको छु त्यही नै परम सत्य हो भन्ने छैन, होइन। तपाईँहरूले यसलाई जसरी बुझ्नुहुन्छ, जसरी लिनुहुन्छ त्यसरी नै लिनुहोला। पुरुष सूक्त भनेको परमात्मा, परमेश्वर, जसलाई हामी कहिले भगवान् भन्छौँ, कहिले परमेश्वर भन्छौँ, कहिले परमात्मा भन्छौँ, कहिले ईश्वर भन्छौँ, कहिले ब्रह्म भन्छौँ, त्यही परम सत्यको बारेमा व्याख्यात्मक विश्लेषण छ पुरुष सूक्त, जुन चाहिँ शुक्ल यजुर्वेदको 31 अध्याय को व्याख्या नै पुरुष सूक्त हो, होइन। जहाँ पहिलो मंत्र हरि ओम सहस्रशिका पुरुष सहस्राक्ष सहस्रपाद सभूमि सर्वत स्फृत्वा 33 दशांगुलम पुरुष एवेद सर्वज्ञ भूतज्ञ भाव्यम उता मृतस्ने सानो जदन्ते नातिरोहति। यो भनेको पहिलो र दोस्रो मंत्र हो 31 अध्यायको पुरुष सूक्तको पहिलो र दोस्रो, जसमा भनेको छ परमात्मा हजारौँ शिर भएका, भनेको उहाँ यति इन्टेलिजेन्ट हुनुहुन्छ, उहाँ होइन हजारौँ शिर छ, होइन। जस्तै हामीको एउटा शिर हुँदा त हामी यति इन्टेलिजेन्ट छौँ भने हजार शिर भनेको हजारौँ शिर छ, हजार मात्र होइन हजारौँ, होइन हजारौँ आँखा छ र हजारौँ पाव भएको छ। यसको मतलब हो उहाँ सबै चिजको क्रिएसन गर्ने, हजारौँ आँखाको मतलब के हो, सबै दृश्य हामी थोरै दृश्य जगत देख्छौँ भने जति देखिन्छ त्यो सम्पूर्ण जगतलाई देख्न सक्ने र पाऊ भनेको सम्पूर्ण जगतमा पुग्न सक्ने हुने परमात्मा सबैतिर यो भूमिलाई स्पर्श गरेर, भनेको मेटेरियललाई र मेटेरियलभन्दा पनि बाहिर 10 अङ्गुल टाढा हुनुहुन्छ भनेको छ, होइन पहिलो मन्त्र। र दोस्रो मन्त्र, उहाँ पुरुष कस्तो हुन्छ भन्दाखेरि उनी पुरुष हो जो भयो, जो हुनेछ, जे छ, जे हुनेछ, त्यो अमृत तत्त्वको पनि स्वामी जो हुनुहुन्छ, जो अन्न रूपी अमृतद्वारा बुद्धिलाई प्राप्त गर्दछ, त्यो परमेश्वरै त्यही पुरुष तत्त्व हो, त्यही भगवान् हो, त्यही परमेश्वर हो भनेर भनिएको है यो पहिलो र दोस्रो मन्त्रमा, यो 31 अध्यायको पहिलो र दोस्रो शुक्ल यजुर्वेदको पुरुष सूक्त। हामीमा अध्यात्म भन्नुको अर्थ त्यति ठुलो चिज होइन क्या, अध्यात्मको अर्थ कुनै चिज रटेर बस्नु, पढेर बस्नु, आफ्नो कर्तव्यलाई भुलेर एउटैको जब गरेर बस्नु होइन, तपाईँमा प्रेमको विकास हुनु हो, जुन प्रेमले चाहिँ तपाईँ, यो प्रेमको विकास भन्ने चिज कस्तो हो भन्दाखेरि, जस्तै कसलाई तपाईँले कहिल्यै हेर्नुहुन्छ होइन, 24 घन्टा उसलाई घुरेर हेर्नुलाई घुर्नु भनिन्छ। प्रेमको हेराइ भनेको के हो, एकचोटि पलकले हेर्छ तर आनन्द आउँछ। त्यही भएर तपाईँ कुनै चाहे च्यान्टिङ होस्, चाहे मन्त्र जप होस्, चाहे ध्यान होस्, तपाईँ कति लामो गर्नुहुन्छ भन्ने कुरोले म्याटर राख्दैन जस्तो लाग्छ है मलाई चाहिँ। मलाई के लाग्छ भन्दाखेरि तपाईँले त्यसलाई कसरी चाहिँ लिनुहुन्छ भन्ने लाग्छ, होइन। जो सूर्य हेर्नुहोस् त, बिचरा त्यही सूर्यको कारणले पृथ्वी छ, यो जगत छ, सम्पूर्ण वनस्पतिहरूको काम भइरहेछ, होइन। अनि हो यसलाई त बुझ्नुपर्छ नि त, होइन। र अब तेस्रो मन्त्रले के भन्छ त्योपट्टि जाउँ ल। तेस्रो मन्त्रमा उहाँ जे भनिएको छ, यता बानिस महिमा दो जाय पुरुख पादोस विश्वा भूतानि त्रिवादश मृतन्ते वेति पादुर्वा उदय पुरुख पादो सेहा भत पुन तदो विश्रंग विक्रामतसा नासने अवि तदो विराट जायत तबिराज अधि पुरुख सजात अत्यरिचत पश्चात भूमि मथो पुरः। अनि पाँचसम्म भने तेस्रो, चौथो र पाँचौँ मन्त्र, जसमा भनेको छ परमात्माको सृष्टिको महिमा त यदि छ, यदि छ उहाँको महिमा त यसभन्दा पनि अधिक छ क्या, होइन। यो समस्त प्राणीहरू उहाँको चतुर अंश मात्र हुन्, उहाँको पुरा अंशको चतुर अंश मात्र हुन्, उहाँको एक अंशबाट यो संसार सबै प्राणी उत्पन्न भएका छन्। उहाँको चारवटा अंश, यदि पुरुषको त्यो परम पुरुषलाई चाहिँ यदि बाँड्ने हो भने उहाँको महिमाको व्याख्या गरेको, यदि उहाँलाई व्याख्या गर्नु भने यो चारवटा अंशमध्ये एउटा अंशबाट नि यहाँ भएका सम्पूर्ण प्राणीहरू उत्पन्न भएका हुन् भनेर तेस्रो मन्त्रले भनेको छ। र चौथो मन्त्रले के भन्छ भन्दाखेरि, 3 अंश परमात्मा अविकारी अवस्थामा स्थिर रहनुहुन्छ, उहाँ परम चैतन्य, जसलाई गोलोक भनिन्छ, जसलाई वैकुण्ठ भनिन्छ, जसलाई दिव्य आनन्द लोक भनिन्छ, त्यो 3 अंश छ र 1 अंशबाट यो ब्रह्माण्डका पञ्चभूत पृथ्वी, जल, तेज, वायु, आकाशमा परिणत हुन्छ। परमात्मा त्यो एक अंशबाट जीव र भक्त पनि व्याप्त हुनुभयो होइन। यस यो चौथो मन्त्र र तेस्रो चौथो मन्त्र के हुन्छ, उहाँ यति महान हुन्छ कि उहाँको चारवटा, उहाँलाई यदि चार अंशमा डिभाइड गर्ने हो भने उहाँको चार अंशमध्ये एक अंशले नै यो सम्पूर्ण ब्रह्माण्डको पञ्चभूत तत्त्व र जीव र भोक्तामा व्याप्त हुनुभएको छ। उनी पाँचौँमा उनी परमात्माबाट ब्रह्माण्ड उत्पन्न भयो र ब्रह्माण्डमा जीव रूपी पुरुष उत्पन्न भए र लोकहरूको सृष्टि गर्नुभयो त्यही एक अंशबाट, होइन। यो पाँचौँ मन्त्रसम्म थियो, होइन। तस्माध्य गात सर्वभूत संभृतम पृषदाज्यम वसुदा चक्रणे वायवा नारण्य गाम्रे चचगे तस्माध्यम गात सर्वभूतम ऋचम सामनि जगिरे छन्दांगुषि जगिरे तस्माध्यम जुतस्मा जदायतः तस्मादस्वा अजायन्तो जे केवो भयादत गावः जगिरे तस्मा तस्मा जात अजावयः। आठसम्म भने सायद मेरो यो प्रोनाउन्सिएसन संस्कृत प्रोनाउन्सिएसन शुद्ध पनि नहुनसक्थ्यो किनभने मैले कुनै संस्कृतको शिक्षा लिएको छुइनँ, मैले कुनै संस्कृतको कुनै गुरुकुलबाट पढेको छु मात्र, मैले त सो अध्ययनबाट होइन मैले संस्कृत आध्यात्मिक पाइलाको लागि त्यो परमात्मामा लेखिएका गीतहरूलाई पढ्न मात्र खोजेको हुँ, केही गल्ती भएमा माफ गरिदिनु होला। र यहाँ भनेको तात्पर्यलाई चाहिँ बुझ्नु होला है, होइन। त्यही यज्ञ पुरुषबाट यी खाद्य सम्पूर्ण पेय पदार्थहरूको सम्पादन भएको छ, उनीद्वारा वायु होइन गति प्रदान पशुहरूको सृष्टि भएको छ, गाउँ वन होइन उनी यज्ञ पुरुषहरू नै ऋचाहरू बन्नुभएको छ, उहीँ परमात्मा नै उहाँको त्यही एक अंश नि क्या, गीत गाना साम वेद भन्ने होइन गाना अथवा म्युजिक बनेको छ, गा विभिन्न किसिमका गीतका छन्दहरू बनेका छन्, गायत्री छन्द यजुर्वेद सम्पूर्ण यो यजुर्वेद पनि उहाँबाटै उत्पन्न भएको हो। र कुनै परमात्माको अश्व उत्पन्न भए साथै जो जुन पशुका तलमाथि दाँत हुन्छन् तिनीहरू पनि त्यही परमात्मा परमेश्वर त्यही पुरुषको एक अंशबाट उत्पन्न भएका हुन् होइन। त्यही भनिएको छ यहाँ गाई भेडा बाख्रा उनीबाट उत्पन्न भएका हुन्। आठसम्म यो भनिएको छ है। नौमा तस्माध्यम बरिहिखि पोक्षन पुरुष जात मग्रतः तेन देवाय सन्त साध्यारिखेश्यके यद पुरुषव्यम वय ददु कदिधाव्यकल्पन्य मुखम किं स्यासि किं बाहु किमृपाद उच्यते ब्राह्मणो समुखमासीद् बाहु राजन्यः कृत गुरु ददस्य वैश्यः पद्व्याङ्गु शूद्रो अजायतः। ऋषिहरूले चाहिँ होइन यहाँ के भन्ने, भगवान्ले मानसिक यज्ञबाट प्रथम उत्पन्न पुरुषलाई बनाउनु भयो, देवताहरू बनाउनु भयो, ऋषिहरू भए, र यो ऋषिहरूले चाहिँ उनी पुरुषलाई कसरी कल्पना गरेछन्, त्यो परमात्मालाई कसरी कल्पना गर्नुभएको छ भन्दाखेरि त्यो परमात्मालाई त हामीले देखेका छैनौँ, उहाँको स्वरूप त दिएको छैनौँ, उहाँको स्वरूपलाई कसरी चाहिँ अनुभूति गर्ने मानव जीवनमा भन्दाखेरि उहाँको मुख के थियो, उहाँको हात के थिए, उहाँको शरीर जीव कस्तो थियो भन्दाखेरि हामी कसरी कल्पना गरेका छन् विद्वान वर्गहरूले भन्दाखेरि उनी विराट पुरुषको मुखलाई चाहिँ ब्राह्मण कल्पना गरेको छ, अथवा जुन ब्राह्मण भनेको के हो, इन्टेलिजेन्ट इस योलाई चाहिँ हामी चार वर्गमा हाम्रो जम्मा बाह्र थरी थरी त बाह्र हुन्छ होइन, चार किसिमका ब्राह्मण क्षेत्री वैश्य शूद्र र त्यसको पनि सत्यगुण रजगुण र तमगुण गरेर चार त्यहाँ बाह्र थरीका थरी हुन्छ थर हुन्छ, जसमध्ये पनि विशेष थर भनेको हाम्रो जन्म र कर्मको आधारमा है, हामी जन्मको आधारमा भनेको हामीले लिएको जेनेटिक क्यारेक्टरिस्टिक र कर्मको आधारमा भनेको हाम्रो वर्किङ एबिलिटी, त्यसको आधारमा चाहिँ के गरिएको छ भन्दाखेरि हामीले यो संसारमा हेर्ने चार किसिमका व्यक्ति पाइन्छन् होइन। एउटा भनेको ज्ञानी, जसले ज्ञानी, अर्को भनेको रक्षा होइन, ज्ञान रक्षा अर्थ र सेवा होइन, जसले ज्ञानको काम गर्छ, ज्ञान प्रचार ज्ञान दिने लिने गर्छ, अथवा जसले अर्थको काम गर्छ ए जसले ज्ञान सुरक्षा होइन रक्षा, ज्ञान रक्षा, रक्षा भनेको जसले रक्षा डिफेन्स क्षेत्री, र अर्थ भनेको जसले अर्थ व्यवसाय बिजनेस होइन खेतीपाती त्यो वैश्य, शूद्र भनेको जसले सेवा गर्छ। यी चार जुन छन् त्यसमध्ये मुख भनेको इन्टेलिजेन्टले के गर्छन्, उनको बोली मिठो हुन्छ होइन, त्यही भएर मुख भनेको छ होइन, मुख अथवा मुख भनेको उसको माथि भनेको घाँटीभन्दा माथिको भने इन्टेलिजेन्ट वर्ग, लाई चाहिँ भगवानको मुख भनेर मानिएको छ र काम गर्ने क्षेत्रीयको रक्षा सुरक्षा गर्ने काम केले गर्छ हातले गर्छ बन्दुक चलाउनेदेखि लिएर गोली चलाउने त्यो सब पनि बाहुलाई त्यही क्षेत्रीय वर्गलाई चाहिँ भगवानको हात मानिएको छ वैश्य भनेको व्यापारी होइन व्यापार गर्ने वर्ग र यसलाई चाहिँ के मानियो भन्दाखेरि यसलाई चाहिँ के मानियो भन्दाखेरि जङ्गा मानिएको छ होइन अनि त्यहाँदेखि शूद्रलाई चाहिँ शूद्र भनेको चाहिँ के हो यो भनेको चाहिँ श्रमिक वर्ग श्रम जसले श्रम बेच्छ श्रमको काम गर्छ त्यसलाई चाहिँ खुट्टा मानिन्छ यो संसार केले चल्छ भन्दाखेरि त्यही खुट्टाले होइन पात भन्नुको त खुट्टा भन्दा हिपिएर होइन कि यो संसारलाई चलायमान राख्ने भनेको कसले हो श्रमिकले हो यदि श्रमिक नहुने भने संसार चलायमान हुन्छ हुँदैन त्यही भएर श्रमिकलाई भगवान्को खुट्टा मानिएको छ र हामीले हेप्पी एन नै गरेका छौँ तर त्यो होइन कि हामीले चाहिँ भगवान्को पाउमा पर्नु भनिन्छ भनेपछि शूद्रलाई सम्मान गर्नुपर्छ त श्रमिकलाई सम्मान गर्नुपर्छ यी चारवटामा कुनै भेद छैन है त्यो चिज चाहिँ बुझौँ आज त विभिन्न भेदहरू जन्मिएका छन् होइन यो ठुलो ऊ सानो भने यदि कुनै पनि राज्यमा अथवा कुनै पनि मुलुकमा अथवा कुनै पनि क्षेत्रमा यदि ज्ञान रक्षा अर्थ र श्रम यसमा आधार भएन भने त्यो संसार चल्दैन यही चार चिता शिक्षा रक्षा अर्थ र श्रम यी चारवटालाई नै भगवान्को मुख बाहु पाद खुट्टा र शरीर मानिएको छ होइन विद्वान वर्गहरूले त्यही भएर भगवान्लाई देख्न कहीँ जानु पर्दैन जब हामीले इन्टेलिजेन्ट वर्ग देख्छौँ यो सम्पूर्णलाई सँगै देख्नु है एउटालाई मात्र देख्नु भनेको पूर्ण पुरुषलाई देख्नु होइन तर जब हामी सम्पूर्णलाई एकैचोटि देख्छौँ त्यसरी गरिएको छ र अर्को के छ चन्द्रमा मनसो जाचु सूर्यो अजायत श्रोता वांश पाणश मुखदग्नि जायत नाभ्या आसीदन्तरिक्षष्णौ समवतः पद्मा भूमि दृश्य श्रोता तथा लोक अकल्पन्य के गरेको छ भन्दाखेरि उनी विराट पुरुषको मनबाट चन्द्रमा उत्पन्न भएको मानिन्छ अथवा चन्द्रमा जुन देख्छौँ त्यो शीतल चन्द्रमा त्यो भगवान्को मन मानिन्छ सूर्यलाई भगवान्को आँखा मानिन्छ होइन जसरी भगवान्को सूर्यले जब सबलाई देख्छ सबलाई ज्ञान दिन्छ त्यही भएर भगवान्को आँखा त्यो मान्छ सम्पूर्ण यो वायु जुन बहन्छ जसको हामी प्राण लिइरहेछौँ अक्सिजन लिइरहेछौँ हामीले श्वास प्रश्वास गरिरहेछौँ त्यसलाई भगवान्को के भन्छ प्राण मानिन्छ अनि अग्नि जुन अग्निबाट हामी खाना पकाउँछौँ र अग्निबाट हाम्रो शरीरमा पनि विभिन्न किसिमका रासायनिक प्रक्रियाहरू हुन्छन् हाम्रो शरीरलाई मेन्टेन गरिरहेछ त्यसलाई भगवान्को के भनिन्छ मुख भनिन्छ यसरी कल्पना गरिएको छ यो चाहिँ वेदको 31 अध्यायको 12 मन्त्र थियो यद पुरुखेण हविका देवा जग्मतन्तुं वसन्तो सहचिदा जग्रम गीतमः सरसप्ते सरद्वि सप्तस्यासन्न परिदयति सता समिदः कृता देवा दद्यं गन्तवान अधं पुरुखं पशु जगेन जगमयन्ते देवस्तानि धर्माणि वतमान्यसन्नं तेहनाकमहिमानं सचन्द यत्र पूर्वे साध्य सन्ति देवाद्यव्य समृद्धा पृथिवे रसा च विषकर्मण संवदताग्रे तिष्ठा विदधूपेमितन्मायस्देवत्वा मा जानमग्रे वेदाहमेतं पुरुकं महान्तमादितं वरुण तद त्वमेव विद्वातिमितु मिथिनान्यपन्थाविदये नाम प्रजापतिश्चरति गर्भेन्द्रजायमानो बहुधा विजायते तस्यञ्जूनिं परिपश्यन्ति धीरास्मि हन्तु भुवनानि विश्वः यो चाहिँ म छविकन पढिरहेको छु एउटा संस्कृतमा पनि यो चिज चाहिँ रेकर्ड होस् भनेर क्या यो अहिले लास्टमा म यसको सम्पूर्ण सार भन्नेछु है यो देव्य आतपति जो देवानां पुरोहित पूर्वो जो देव्यो जातो नमो रुचाय ब्राह्मणे रुचं ब्राह्मण जन्तु देवस् देवाग्रे दादु भुवना जस्वे ब्राह्मणो विद्यातस्य देवासन्वसे सीचते लक्ष्मीपत्न्या बहुरात्रिपाश्वे नक्षत्राणि रूपयमश्विनो व्यात्तमैखन्निखाणं सर्वलोकमिखाणा मैले जुन यो अहिले जुन भने यो संस्कृतमा भनेको छु, सायद प्रोनाउन्सिएसनमा तलमाथि हुनसक्छ किनभने मैले पढेको छुइनँ, मैले अहिले पहिलोपटक यसरी पढ्दैछु होइन मैले, तर यसको सार चाहिँ मलाई थाहा छ होइन, यसको सार भनेको त्यो परम पुरुषको व्याख्या गरिएको छ यसमा, यसलाई पुरुष सुक्त भनिन्छ। मैले अघि कसरी चाहिँ यो भगवान्लाई कसरी चरित्र गरेको छ, भगवान् पूर्ण हुनुहुन्छ होइन, उहाँको चार अंशबाट एक अंशबाट यो सम्पूर्ण जगत बनिएको र उहाँकोलाई चाहिँ यहाँ भौतिकमा बस्ने मानवले कसरी सम्झिन्छ भन्दाखेरि त्यो सम्पूर्ण चार वर्ग, चार ब्राह्मण क्षेत्रीय वैश्य शूद्र अथवा शिक्षा अर्थ शिक्षा रक्षा अर्थ अर्थ र श्रममा आधारितहरूको पूर्णतालाई नै भगवान्को स्वरूप मानिएको छ होइन। त्यसपछि सूर्य चन्द्रमा यो प्राणवायु हावा र अग्निलाई चाहिँ भगवान्को के मानिएको छ भन्दाखेरि कान मुख होइन त्यसरी मानिएको छ, मन आँखा मानिएको छ होइन। अब त्यो पुरुष सूर्यहरूद्वारा बिस्तारेको बेला वसन्त ऋतुलाई चाहिँ यज्ञ मानिएको छ, ग्रीष्म ऋतुलाई इन्धन मानिएको छ, शरद ऋतुलाई हवी मानिएको छ भने सम्पूर्ण ऋतुहरू चाहिँ त्यो भगवान्को लागि आवश्यक भन्ने चिज होइन। सात एउटा संहिता बनेको छन्, त्यति बेला देवताहरूले यज्ञलाई विस्तार गर्दा प्रजापति पुरुषलाई नै अलभ्य पशु गरेर बाँधेका थिए, देवताहरूले यज्ञद्वारा नै यज्ञ पुरुषलाई पूजन गरेका छन्। यहाँ यज्ञ भन्ने आउँछ कि, यज्ञ भनेको तपाईँले आन्तरिक गर्ने स्वधर्म, तपाईँले गर्ने स्वधर्मलाई पनि यज्ञ भनिन्छ र तपाईँले आफ्नो अन्तर हृदयमा गर्ने कर्मलाई पनि यज्ञ भनिन्छ है। भनेपछि हामीले जुन आफ्नो स्वकर्म गर्छौँ त्यो जहिले पनि त्यो परम पुरुषलाई प्रति हुनुपर्छ अथवा अरू यो सम्पूर्ण जगतको लागि हुनुपर्छ कि तपाईँको कर्म। परन्तु उनी पूर्वमा भगवानै धर्म थिए होइन, उनी महिमावान ऋषिहरूले को पूजनले स्वर्ग प्राप्त गरेका थिए, ती ऋषिहरूले जब त्यो परम पुरुषलाई पूजा गरेर स्वर्ग प्राप्त गरेका थिए, देवताहरू जहाँ चाहिँ साध्य र देवताहरू बास गर्छन् त्यहाँ त्यो प्राप्तको लागि पनि हामीले त्यो परम पुरुषलाई बुझ्नुपर्छ भनेर छ होइन। त्यही हिरण्य गर्भ भनेका त्यही परम पुरुष हुन् होइन, त्यसकै कुरा व्याख्या छ। अरू त अन्धकारदेखि पर यी महान परम पुरुष आदित्य स्वरूपलाई म जान्दछु, उहाँलाई जानेपछि कोही पनि मृत्युलाई उल्लङ्घन गर्न सक्छ, मोक्षको लागि अर्को मार्गै छैन। यो भनेको वेदको 31 अध्यायको 18 मन्त्र हो जसलाई पुरुष सुक्तमा छ। जस्तै जब हामी अन्धकारदेखि पर रहेको यो परम पुरुषलाई बुझ्छौँ, आफ्नो चैतन्य स्वरूपलाई बुझ्छौँ, त्यो पुरुषको प्रति जिज्ञासु भएर वास्तविक रूपमा बुझ्छौँ, त्यसलाई नै कीर्तन भनिन्छ होइन। नत्र अरू बेला हामीले गाइने कीर्तन रङ हुन्छ, किनभने जब हामीले उहाँलाई पूर्ण रूपले जानेर एक शब्द पनि जब निकालिन्छ त्यो परम आनन्द हुन्छ, त्यसमा प्रेम हुन्छ क्या, त्यो मोक्षभन्दा नि परको चिज हुन्छ। प्रजापति नै गर्भित उत्पन्न भएर गति प्रदान गर्नुहुन्छ र सम्पूर्ण प्रपञ्चबाट मुक्त गर्नुहुन्छ र उहाँको उत्पत्ति या मूल सत्तालाई त केवल बुद्धिमानले नै देख्छन्, उनमा समस्त यो भुवन स्थित छ होइन। त्यही चैतन्यमा त्यही चेतनामा त्यही ब्रह्ममा त्यही भगवान्मा त्यही ईश्वरमा जो देवताहरूका लागि प्रकाशमान हुनुहुन्छ, पुरोहित हुनुहुन्छ, देवताहरूदेखि जो पूर्व नै उत्पन्न हुनुभएको अनि ब्रह्मतेज स्वरूप भगवान्लाई चाहिँ हामीले नमस्कार गर्नुपर्छ भनेको छ। ब्रह्मतेजलाई उत्पन्न गर्दै पूर्वकालमा देवताहरूले उनीसँग भने, जो ब्राह्मण परमात्मालाई यस प्रकार ब्रह्मतेजको रूपमा जान्दछ, जो इन्टेलिजेन्ट पर्सनालिटी अथवा एउटा इन्टेलिजेन्ट पर्सनले जब यसरी चाहिँ परम पुरुषलाई बुझ्छ, उसकै बसमा सम्पूर्ण देवताहरू हुन्छन्। देवता भनेको त यो सम्पूर्ण कर्म गराउने, हामीलाई कर्म गराउने इनर्जीहरू हुन्छन्, त्यसलाई चाहिँ देवता मानेको चाहिँ डिफ्रेन्ट पार्ट अफ इनर्जी। अहिले हामी चाहिँ सूर्य के भन्छ, अहिले चुम्बकीय ऊर्जा हुन्छ होइन, अनि के भन्छ हिट एनर्जी, लाइट एनर्जी, इलेक्ट्रोम्याग्नेटिक एनर्जी होइन, वेभ हो त्यस्तो भन्छौँ नि, हो ती सबैलाई चाहिँ देवता मानिएका छन्। र विशेष रूपमा हामी वस्तु र ऊर्जा र वस्तु एउटै हो मानिएको छ। त्यो परम पुरुष श्री लक्ष्मी का पनि पति हुन् भनेको, पत्नी हुन् भनेको, जसको स्वरूपमा चाहिँ जसलाई बुद्ध श्री र लक्ष्मी भनेको पोस्टेरिटी अफ लाइफ एन्ड प्राप्त हुन्छ र दुई अवरात्र दिन र रात उहाँको पार्श्व हुन्, नक्षत्र अनि सम्पूर्ण देख्ने चराचर जगत नक्षत्र ताराहरू नै उहाँको के हो रूप हो होइन। स्वर्ग पृथ्वीमा फैलिएको सम्पूर्ण यो अन्तरिक्ष अनि उहाँको मुख हो होइन। यस्ता भगवान्लाई सम्झेर जसले चाहिँ उहाँलाई बुझ्छ, बुझ्ने प्रयत्न गर्छ, त्यो मुक्त हुन सक्छ र मुक्त हुन्छ भन्ने कुरो नै पुरुष सुक्तमा छ है। यति भन्दै आजको पुरुष सुक्तबाट म बिदा हुन चाहन्छु। यो पोडकास्टलाई तपाईँले सुन्न पनि सक्नुहुन्छ पोडकास्टमा, र यो मेरो युट्युब च्यानल इङ्ग्लिस योर 8 मिनटमा हेर्न सक्नुहुन्छ। यो पुरुष सुक्त सुनेर चाहिँ तपाईँमा प्रेम त्यो जगतप्रति संसारप्रति र आफ्नो कर्तव्य स्वधर्मप्रति निष्ठावान रही एउटा दैविक यो जुन ऊर्जा छ, चेतना छ, जुन यो विशाल ब्रह्माण्ड छ, एक थिनाका तिमीले सोच्नुहोस् त, यदि सूर्य नहुने भए के हुन्थ्यो, यदि पृथ्वीमा चुम्बकीय शक्ति नहुने भए के हुन्थ्यो, होइन ग्राभिटी नहुने भए के हुन्थ्यो, त्यो परम ल परम चैतन्य परम स्वरूप र त्यो परम आनन्दको पछि त्यही एउटा सत्ता जुन छ त्यही सत्ता नै पुरुष हो। यति बुझेर उहाँप्रति सम्पूर्णले प्रेम थोरै भए पनि जब धेरै चाहिँदैन मात्र तपाईँमा प्रेमको अलिकति पनि उदाउँछ भने त्यही नै हामीलाई मुख्यभन्दा पर लाने चिज हुन्छ। यति भन्दै म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, हरि ओम तत्सत्।